This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
हजुर नमस्कार अनि स्वागत छ सदाझै हामी फेरि पनि आइसकेका छौँ यो हरेक आइतबार आउने राति 9:30 बजे आउने कार्यक्रम भोइस अफ साङ्ग्रिला हजुर साङ्ग्रिलाका आवाजहरूमा हामी फेरि पनि उपस्थित भइसकेका छौँ म सञ्जय
म इन्द्र
र अब हामी आजको कार्यक्रम सुरु गर्न गइरहेका छौँ सदा चाहिँ हामी कार्यक्रमको सुरुवातमा समाचार सुनाउनेछौँ समाचार र जानकारीहरू सुनाउनेछौँ त्यसै गरी त्यसपछि रमाइला रोचक जानकारीका साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछन् र अहिलेलाई भने कार्यक्रम सुरु गरौँ समाचारबाट
समाचारको सुरुमा नेपाल सम्बन्धी समाचार चार दिने भारत भ्रमणबाट फर्केका उप प्रधानमन्त्री गृह तथा रक्षा मन्त्री विजय कुमार गच्छदारले भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आगामी मार्च महिनामा नेपालको औपचारिक भ्रमण गर्ने वचनबद्धता व्यक्त गरेको बताएका छन् उनले भारतले लामो समयदेखि रोकेको नेपाली सेनाका लागि आवश्यक पर्ने हतियार र बन्दोबस्तीका सामान समेत पुनः सुचार गर्ने आश्वासन भारत सरकारले दिएको बताए चिनिया प्रधानमन्त्री जिया बाओले गर्नुभएको नेपाल भ्रमण प्रति भारत सरकारले खुसी व्यक्त गरेको बताउँदै नेपाल चिन सम्बन्ध सुदृढ भएको हेर्न भारतले चाहेको पनि उनले जानकारी दिए यसै गरी भारत सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक सहायतामा पनि वृद्धि गर्ने आश्वासन दिएको छ राजधानीलाई तराईसँग जोड्ने फास्ट ट्र्याकलाई प्रधानमन्त्री बाबुराम भट्टराईले देशकै एक नम्बर प्राथमिकताको आयोजना भएको बताएका छन् निरीक्षणपछि उनले फास्ट ट्र्याक आर्थिक सम्भाव्यतासँगै मनोवैज्ञानिक आवश्यकता समेत रहेको बताए माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष मोहन वैद्य र प्रधानमन्त्री भट्टराईले शनिबार हेलिकप्टरबाट फास्ट ट्र्याकको प्रगति निरीक्षण गरेका हुन् काठमाडौँदेखि बाह्रको निजगढ जोड्ने 76 किलोमिटर लम्बाइको उक्त सडकको 42 किलोमिटरमा सेनाले ट्र्याक खोलिसकेको छ 2066-67 बजेटले सेनालाई ट्र्याक खोल्ने जिम्मा दिएको थियो त्यसपछि 2066 कार्तिकमा असजिलो ठाउँमा 7.5 र अन्य ठाउँमा 12 मिटर चौडाइको सडक खन्न उच्चस्तरीय निर्देशन समितिले सेनालाई अनुमति दिएको थियो मुआब्जाको समस्या समाधान भए चालु आर्थिक वर्षभित्र ट्र्याक खोल्ने काम सकिने जनाइएको छ हालसम्म 42 किलोमिटर ट्र्याक खोल्न 56 करोड खर्च भएको सेनाले जनाएको छ यसअनुसार प्रति किलोमिटर 1,33,00,000 परेको छ मे 2008 परामर्शदाताले दिएको प्रतिवेदन अनुसार प्रति किलोमिटर ट्र्याक खोल्न 5,82,00,000 लाग्ने अनुमान गरिएको थियो सम्पूर्ण सडकको खर्च करिब 77 अर्ब लागत अनुमान गरिएको छ चीनले तिब्बत रेलमार्ग 3 वर्षभित्र लासाबाट सिगात्से पुग्ने र त्यस लगत्तै नेपालतर्फ विस्तार गर्ने सङ्केत गरेको छ जियाबाओले नेपाल भ्रमणको क्रममा तिब्बत रेलमार्ग लासाबाट काठमाडौँ विस्तार गरिने जनाए लगत्तै बेजिङमा यस सम्बन्धी प्रगति विवरण सार्वजनिक भएको हो लासा सिगात्से खण्डमा पर्ने 253 किलोमिटर रेलमार्गको 77% र उक्त भागमा पर्ने सुरुङ मार्गको 40% काम सम्पन्न भइसकेको छ चिनको राज्य परिषद अन्तर्गतको संस्था सिआइसिआइआरको दक्षिण तथा दक्षिण पूर्व अध्ययन केन्द्रका निर्देशक हु सिसेङ 9 वर्षभित्र तिब्बत रेलमार्ग नेपालसँग जोडिने बताउँछन् 2020 चिनलाई कम्तीमा 2 रेलमार्गले दक्षिण एसियासँग जोड्नेछ केरुङ वा कोदारी हुँदै नेपाल र यान्दोङ नाथुला नाकाबाट गान्तोक अथवा भारतको सिक्किम हिमाल चिचोले रेल आएपछि दक्षिण र पूर्वी एसिया बीच रहेर नेपालले तीव्र आर्थिक विकास गर्न सक्नेछ। अहिलेसम्म दुईवटा सडक मार्गले मात्र नेपाललाई चिनको तिब्बतसँग जोड्छ। कोदारी सडकले तिब्बतको खासासँग जोड्छ भने चिनकै लगानीमा निर्माण भएको सफरुबेसी रसोगढी सडकले केरुङसँग त्रिशुलीबाट करिब 84 किलोमिटर उत्तरमा पर्ने रसोगढीलाई चिनले तिब्बत तिरबाट 22 किलोमिटर सडक निर्माण गरी केरुङसँग जोडिसकेको छ। गणतन्त्र चिनका पहिला राष्ट्रपति सन यत्सेनले सन 1919 तिब्बत रेलमार्गको परिकल्पना गरेका थिए। अब भुटान सम्बन्धी समाचार। वाङसुक सेन्टिनेल पार्कमा क्यामेरा मार्फत गरिएको सर्वेक्षणमा भुटानमा पनि हिउँ चितुवा रहेको पत्तो लागेको छ। विश्व वन्यजन्तु कोषले 2 महिना लगाएर यो सर्वेक्षण गरेको थियो। गाउँले यस प्रकारको जनावर देखेको बताएपछि कोषले अनुसन्धान थालेको थियो। हिउँ चितुवा मध्य र दक्षिण एसियाको 5000 मिटर उचाइमा थोरै मात्रामा पाइन्छ। इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचरका अनुसार यो लोपोन्मुख जनावरको संख्या विश्वभरमा 6-7 हजार मात्र छ। खास गरी यसले खाने वन्यजन्तुको लोप, वासस्थानको अभाव र तस्करीका कारण यो जनावर मासिँदै गएको हो। कोषले भुटानमा यो जनावर भए पनि यसको सङ्ख्या बताएको छैन। गत आर्थिक वर्षमा भुटानका 10 ठुला व्यापारिक संस्थाहरूले झन्डै 8.5 अर्ब राजस्व तिरेका छन्। यो भुटानको कुल राजस्वको 47% हो। ड्रुक ग्रिन पावर कर्पोरेसन सबैभन्दा बढी कर तिर्नेमा पर्छ। यसले गत वर्षको भन्दा 7.5 अर्ब कर तिरेको छ। त्यसपछि ड्रुक होल्डिङ्स एन्ड इन्भेस्टमेन्ट रहेको छ। यसले 2.7 अर्ब कर तिरेको छ। यो गत सालको भन्दा 2.5% वृद्धि हो। नुगलट्रम 55 करोड तिर्ने टुरिज्म काउन्सिल अफ भुटान तेस्रो स्थानमा छ भने 34 करोड तिर्ने भुटान पावर कर्पोरेसन चौथो स्थानमा रहेको छ। पाँचौँ स्थानमा रहेको भुटान ब्याङ्क अफ भुटानले 25 करोड कर तिरेको छ। रोड सेफ्टी एन्ड ट्रान्सपोर्ट अथोरिटी, डिपार्टमेन्ट अफ लटरी, रोयल मोनिटरी अथोरिटी, पान्डन सिमेन्ट अथोरिटी र भुटान टेलिकम पनि धेरै कर तिर्ने कम्पनीमा पर्छन्। भुटानी संसदको 8 अधिवेशन यसै साता सकिएको छ। अधिवेशन समापन समारोहमा सदाझैँ राजाको उपस्थिति थियो भने लामाहरूले विशेष पूजा गरेका थिए। यो हिउँदे अधिवेशन केवल 13 दिन मात्र बस्यो। यस क्रममा संसदले 9 विधेयकहरू पास गर्यो। कतिपय महत्त्वपूर्ण विषयमा नपसी यो अधिवेशन सकिएको छ। चाइल्ड एडप्सन, सेल्स ट्याक्स कस्टम एन्ड एक्सर्साइज एमेन्डमेन्ट र पब्लिक फाइनेन्स एमेन्डमेन्ट विधेयकहरू पारित हुन सकेनन् भने संसद राज्यले राजनीतिक दलहरूलाई आर्थिक सहयोग गर्नुपर्ने कि नपर्ने भन्ने विषयमा निष्कर्षमा पुग्न सकेन। धेरै आलोचना भोगिरहेको टोबेको कन्ट्रोल एक्ट थोरै परिमार्जनसहित पारित भयो, तर सुर्तिजन्य पदार्थ बेचे वा बोके बापत दिइने सजायमा कुनै फेरबदल भएन। आजको लागि समाचार यति नै। तपाईँ अहिले रेडियो 88 भोइस अफ साङ्गेलाई सुन्नुहुन्छ। 101.5 मेगाहर्जको यो तरङ्गमा तपाईँ यसलाई अनलाइन मार्फत radio.88.edu.au मार्फत संसारभर सुन्न सक्नुहुन्छ भने तपाईँको फुर्सदको समयमा तपाईँले चाहेको समयमा ipsjournal.com पनि तपाईँले यो कार्यक्रम सुन्न सक्नुहुन्छ।
हजुर, यो थियो त समाचार। अनि त्यसपछि गएर हाम्रो भोइस अफ साङ्ग्रीला तपाईँहरूले कसरी आफ्नो सुविधा अनुसार कसरी सुन्न सक्नुहुन्छ भनेर इन्द्रजीले जानकारी गराउनु भयो। र कार्यक्रममा अब समाचारको पालो सकिएको छ र हामी कार्यक्रम सुरु गर्न गइरहेका छौँ अब मिठा मिठा गीत सङ्गीतबाट। र साथमा रोचक र रमाइला जानकारीहरू त हुने नै छन्, तर अहिलेलाई भने म एउटा गीत बजाउन गइरहेको छु। म नेपाली निर्णय featuring Mousami Gurung. This is how I do it, yo. NSK style. No doubt. And I sing this for my people. Just for my people, yo. Yep. This is how I do it, yo. NSK style. No doubt. And I sing this for my people. Just for my people, yo. Yep. Money.
Money Pali, aaj सुन्ने कसले पोख्ने हाम्रो मनबाट चरेको आँसु कसले पुस्ने यता हेर्छु उता हेर्छु देखी देख्छु देखी सुन्छु देखी गीत लेखी मेरो मनको पेटा पोख्छु डम्फुको तालेमा सरङ्गीको भाकैमा आज हामी
म नेपाली हामी नेपाली श्रोताहरू तपाईँले यो मिठो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँ आजको कार्यक्रमको यो पहिलो गीत तपाईँहरूलाई सुम्पियौँ हामीले अब एउटा सूचना छ मेरो हातमा यो भुटनिस एसोसिएसन इन साउथ अस्ट्रेलिया बारे सूचना भुटनिस एसोसिएसन इन साउथ अस्ट्रेलियाको आगामी मार्च 3 तारिक निर्वाचन हुन लागेको छ यस निर्वाचनलाई मध्यनजर गर्दै भुटनिस एसोसिएसन साउथ अस्ट्रेलिया जसको नाम चाहिँ परिवर्तन गरेर भुटनिस अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलिया बनाइएको छ यसले खास गरी भुटानी समुदायका सदस्यहरूलाई चाहिँ संस्थाको सदस्यता लिन र आगामी निर्वाचनमा भाग लिन र उम्मेदवारी दिनको लागि अनुरोध गरेको छ भने निर्वाचन प्रयोजनको लागि र अन्य उद्देश्यको लागि भनेर पनि सदस्यता फारम वितरण भइरहेको छ अहिले सल्सबरी एरियामा सुशीलको निरौलाले सल्सबरी एरियामा सुशील निरौलाले फारम बाँडिरहनु भएको छ भने प्रोस्पेक्ट र ब्लेरथलमा इन्द्र अधिकारीले र पश्चिमी सबभरमा अभिषेक गजमेर र दक्षिण सबभरमा जीवन कोइरालाले यो फारमहरू बाँडिरहनु भएको छ श्रोताहरू तपाईँ पनि भुटनिस कम्युनिटीको हुनुहुन्छ र तपाईँ भाषाको सदस्यता लिन र भाषाबाट प्राप्त हुने अरू सर्भिसहरू लिन अनि आगामी चुनावमा उम्मेदवारी दिन अथवा भोट हाल्न चाहनुहुन्छ भने चाँडै तपाईँले भाषाको सदस्यता प्राप्त गर्न फर्म भरेर बुझाउनु पर्नेछ सञ्जयजी तपाईँसँग अर्को कुनै सूचना छ
हजुर मसँग अहिलेलाई सूचना भनेर त्यस्तो सूचना त होइन एउटा जानकारी छ त्यो चाहिँ म एकछिनमा श्रोताहरूलाई सुनाउने छु त्यो त्यसपछि चाहिँ
अर्को हाम्रो आइटममा श्रोताहरू अर्को आइटममा जानुभन्दा अगाडि मसँग एक दुईवटा टिप्स समाचार जस्ता जस्तै छन् इन्ट्रेस्टिङ टिप्सहरू म बाँडिहाल्छु
हजुर सुनाउनुहोस् न
आज मात्रै समाचारमा कता कता उल्लेख भएको छ प्रचण्ड माओवादी अध्यक्ष प्रचण्ड नयाँ घरमा सर्नु भएको छ 5 वर्षको लागि 5 वर्ष नयाँ बजारमा बसेर लाजिमपाडतिर सर्नु भएको छ उहाँको घरको मासिक भाडा तपाईँले सुन्नुभयो भने करिब करिब नपत्याउनु होला 1,03,000 मासिक भाडा तिरेर उहाँ नयाँ घरमा सर्नु भएको छ निकै ठुलो घर 10-12 कार आँट्ने त्यसपछि टेबल टेनिस पनि खेल्न मिल्ने त्यहाँदेखि व्यायाम गर्न मिल्ने ठाउँ 10-12 बसेर चाहिँ बैठक गर्न मिल्ने निकै ठुलो घरमा उहाँ सर्नु भएको छ त्यसपछि अर्को भनेको राराताल. तपाईँ यदि मुगु जिल्लाको हुनुहुन्छ भने तपाईँलाई खुसी खबर, राराताल पर्यटन विकासका लागि सरकारले निकै प्राथमिकता दिएको छ. राराताल पर्यटन विकास सेवा केन्द्र स्थापना भएको छ भने पर्यटनहरूलाई लक्षित गरी त्यहाँ रिसोर्टहरू खोल्ने काम जारी छ रारा राष्ट्रिय निकुञ्जभित्र. यसले रारा र मुगु जिल्लाभित्रभरि पनि पर्यटनहरू पर्यटन व्यवसायलाई अरू विकास गर्ने लक्ष्य राखिएको छ. अर्को सानो सूचनामा चाहिँ सशस्त्र प्रहरी बलका डिआइजी रञ्जन कोइरालाले आफ्नो श्रीमतीको हत्या गरेका छन्। करिब पुस 27 गति घरबाट बेपत्ता भएपछि उहाँकै श्रीमती हराएको भन्दै उहाँले उजुरी गर्न खोजेका थिए अपहरण भएको, तर उजुरीका लागि पर्याप्त प्रमाण नपुगेपछि उहाँले उजुरी गर्न सक्नु भएन. उहाँलाई चाहिँ प्रहरीले दुई दिन अघि मकवानपुर पालुङमा एउटा लास भेटेको थियो. डिआइजी कोइराला उक्त घटनास्थल पुगेको भन्ने खबरका आधारमा उहाँलाई पक्राउ गरेको थियो र बयानका क्रममा उहाँले आफूले श्रीमतीको हत्या गरेको स्वीकार गर्नुभएको छ. अब सञ्जयजी गीततिर जाउँ कि क्या फेरि?
हजुर, इन्द्रजीले हामीलाई सूचनाहरू सुनाउनु भयो, म फेरि एउटा गीत सुनाउन गइरहेछु. तिम्रो त्यो हँसिलो मुहारको भन्ने यो पुरानो गीत हो, तर यसलाई चाहिँ मिङमा शेर्पाले हल्का रिमिक्स गरेर हामी सामु श्रोताहरू सामु पस्किनु भएको छ. तर यो निकै नै सुमधुर गीत छ, अहिलेलाई हामी श्रोताहरूलाई सुनाउन जाँदैछौँ. तिम्रो त्यो हँसिलो मुहारको मिङमा शेर्पाको आवाजमा.
तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा, तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा, बिछोडका कुरा कल्पिन थाल्छन्, बिछोडका कुरा कल्पिन थाल्छन्. तस्वीरले चित्त बुझाउँदा, तिम्रो तस्वीरले चित्त बुझाउँदा, मैले भुग्नु नै पर्छ विश्वास गर्नाले, सजाया मैले भुग्नु नै पर्छ विश्वास गर्नाले, परायालाई आफन्त ठानी मुटुमा राख्नाले, त्यो पवित्र प्यारको कल्पना जब गर्दा, मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा, आँसुका धारा बहन थाल्छन्, आँसुका धारा बहन थाल्छन्, तस्वीरले चित्त बुझाउँदा, तिम्रो तस्वीरले चित्त बुझाउँदा.
चोट यो छाती भित्र कसरी सानो लागेको चोट यो छाती भित्र कसरी सानो हारेको मैले मै रोही बस्छु तिमी को मैले मै रोही बस्छु तिमी छैन रुनु मेरा ती जीवन का काथाहरू अपुरो गरेर छोड्दा मेरा ती जीवन का काथाहरू अपुरो गरेर
हजुर श्रोताहरू हामीले तपाईँलाई सुनायौँ भर्खरै एकदमै सुमधुर गीत रिमिक्स भए पनि एकदमै एकदमै मिठो तरिकाले रिमिक्स गरिएको थियो यो गीतलाई तिम्रो त्यो हँसिलो मुहारको मिङमा शेर्पाको आवाजमा र म यहाँहरूलाई फेरि एउटा जानकारी जस्तो एउटा छोटो इन्फर्मेसन छ इन्फर्मेसन भन्दा पनि यो चाहिँ एकदमै सबै नेपालीले थाहा पाउनुपर्ने कुरा जस्तो लाग्छ मलाई श्रोताहरू तपाईँहरू गुन्द्रुक कत्तिको खानुहुन्छ गुन्द्रुक सिन्की जे भने पनि कतिको खानुहुन्छ यदि तपाईँ गुन्द्रुक खाने गर्नुहुन्छ भने नेपालमा एकदमै प्रख्यात है गुन्द्रुक भनेपछि गुन्द्रुकको महत्त्वबारे म तपाईँहरूलाई एउटा जानकारी गराउन गइरहेको छु नेपालमा हेला गरिने गुन्द्रुकमा तौल अनुसार 45% आइरन पाइन्छ भन्दा अचम्म लाग्न सक्छ तपाईँहरूलाई तयारी खानेकुराका बट्टामा क्यालोरी आइरन कार्बोहाइड्रेट र प्रोटिनको मात्रा लेखेको हेर्ने हामीलाई गुन्द्रुकमा पाइने आइरनको मात्राबारे थाहा हुँदैन सन् 2003 इन्डियन जर्नल अफ माइक्रोबायोलोजीमा प्रकाशित जेपी तामाङको अनुसन्धानले प्रति 100 ग्राम सुक्खा गुन्द्रुकमा 443.1 मिलिग्राम आइरन 120.5 मिलिग्राम क्याल्सियम 14.6 मिलिग्राम प्रोटिन र 2.5 ग्राम धुलो जस्ता पदार्थ हुने देखाएको छ उच्च मात्रामा अर्ग्यानिक एसिड र कम पिएच हुनाले यसले अत्याधिक भोक जगाउँछ र यसलाई धेरै समयसम्म सुरक्षित राखेर उपयोग गर्न पनि सकिन्छ हामीले दाल र तरकारीका रूपमा खाने गरेको राजमामा यति धेरै प्रोटिन पाइन्छ कि 1 किलो खाँदा 50 किलो मासु खाए बराबर प्रोटिन मिल्छ कसले जानोस् यस्ता कुरा तर राष्ट्रव्यापी रूपमा ढुसी लागेका आइरन चक्की बाँड्ने काममा संलग्न हुनेहरूलाई गुन्द्रुकमा एउटा आइरन चक्कीमा पाइने जति नै आइरन पाइन्छ भनेर अध्ययन अनुसन्धान गर्ने फुर्सद नै छैन यो आइरनको मात्र कुरा भयो नेपालमा खोला तथा खोला खाल्सीमा पाइने झिङ्गे माछामा अमूल्य तत्त्व हुन्छ भनेर अनुसन्धान कसले गर्ने हामीले तिनीहरूको संरक्षण गरेर दिनहुँ खाँदा हजारौँ रुपियाँ बराबरको प्रोटिन पाइन्छ युरोपमा फुटबल खेलाडीलाई मध्यान्तरमा दिइने शक्तिवर्धक जुस हाम्रो गाउँका कान्लामा पाइने तरुलबाट बनाइएको हो भन्ने हामीलाई सिकाइनुपर्ने भएको छ कुरा के हो भने हामीले जानेर वा नजानेर गुन्द्रुक खान्छौँ तर कति खाँदा शरीरलाई चाहिने तत्त्व पुरा हुन्छ त्यो साधारण जनताले जान्न सक्दैनन् अनुसन्धानको साथ खाँचो छ हामीसँग पर्याप्त खानेकुरा छन् तर मात्र खाँचो सन्तुलित तरिकाले खान जान्नु र त्यसका लागि अध्ययन गर्नु हो यस्ता अध्ययनबाट भएका कुरा संरचनात्मक रूपमा नागरिकलाई सूचित गराइनुपर्छ यो राज्यको दायित्वमा पर्छ हजुर मैले अहिले एउटा गुन्द्रुकको महत्त्वबारे श्रोताहरूलाई जानकारी गराएँ मैले यो साप्ताहिक पत्रिका नेपालबाट सावार गरेको थिएँ इन्द्रजी अब तपाईँसँग के छ जानकारी सूचना केही छ
एउटा सूचना छ सञ्जीव मसँग यो डाक्टर चिन्तामणि योगी जो चाहिँ नेपालको एकदम निकै सामाजिक क्षेत्रमा अग्रणी व्यक्तित्वको रूपमा चिन्नुहुन्छ उहाँ चाहिँ फेब्रुअरी 2012 भनौँ अर्को महिना साउथ अस्ट्रेलिया आउँदै हुनुहुन्छ उहाँले चाहिँ युनिभर्सिटी अफ साउथ अस्ट्रेलियामा केही कार्यक्रम लिएर आउँदै हुनुहुन्छ त्यस अवसरलाई उपयोग गर्नको लागि सगरमाथा रेस्टुरेन्टले जुन चाहिँ पेनेम रोडको रोडमा पर्छ यो सगरमाथा रेस्टुराले फेब्रुअरी 12 तारिक 2012 को दिन उहाँसँग डाक्टर चिन्तामणि योगीसँग भलाकुसारीको लागि समय मिलाएको छ। यदि तपाईँहरू पनि डाक्टर चिन्तामणि योगीसँग भलाकुसारी गर्न, उहाँको कार्यक्रमबारे जानकारी लिन, उहाँसँग छलफल गर्न, परिचय गर्न, अरू कार्यक्रमबारे साटासाट गर्न चाहनुहुन्छ भने, आफ्नो भावना पनि व्यक्त गर्न चाहनुहुन्छ भने, तपाईँलाई सगरमाथा रेस्टुराँमा स्वागत छ भनेर लेख्नु भएको छ। सगरमाथा रेस्टुराँका प्रमुख दीपक विष्टजीले उहाँले जानकारी दिएअनुसार तपाईँले फेब्रुअरी 12, 2012 दिन 11 बजे, बिहान 11 बजे, ठिक 11 बजे सगरमाथा रेस्टुराँमा पुग्नुहोला कार्यक्रमको लागि।
हजुर, अहिले हामीले सुनायौँ एउटा छोटो जानकारी जो चिन्ता के भन्नु अरे इन्द्रजी,
डाक्टर चिन्तामणि योगी,
डाक्टर चिन्तामणि योगी चाहिँ साउथ अस्ट्रेलियामा आउँदै हुनुहुन्छ। यदि उहाँसँग भलाकुसारी गर्न चाहनुहुन्छ र ज्ञान गुणका कुरा सिक्न चाहनुहुन्छ भनेदेखि हजुर सगरमाथा
रेस्टुराँमा जानुहोला। यदि तपाईँले चिन्तामणि योगीलाई चिन्नु भएको छैन भने उहाँको बारेमा पनि म थप भन्दै अलिकति थोरै मात्रामा, धेरै त मलाई पनि के थाहा छ र होला। उहाँले सुरु गर्नुभएको हिन्दू विद्यापीठ जुन चाहिँ के भन्नु अनप्रिभिलेज र बाबुआमा नभएका बच्चा बच्चीलाई शिक्षा दिने क्रममा निकै अग्रणी रूपमा नाम कहलाएको संस्था हो। त्यसपछि शान्ति सेवा आश्रम जसले चाहिँ शान्ति र भातृत्व विकासको लागि निकै राम्रो योगदान दिएको छ नेपालमा, यो पनि उहाँको अग्रसरतामा खोलिएको संस्था हो। त्यसपछि उहाँले अर्को पनि युथ सोसाइटी फर पिस भनेर पनि संस्था चलाइरहनु भएको छ, चिल्ड्रेन स्टडी सेन्टर, चिल्ड्रेन्स पिस होम जस्ता धेरै संस्थाहरू उहाँले चलाइरहनु भएको छ, जुन चाहिँ सबै संस्थाहरूको एउटा मुख्यत लक्ष्य के हो त भन्दाखेरि शान्ति, भातृत्व र एकता, त्योसँग सम्बन्धित रहेका सबै संस्थाहरू।
हजुर, यो जानकारीपछि अब फेरि पनि हामी गीत सङ्गीततिरै लाग्ने जमर्कोमा छौँ र म अब एउटा यस्तो गीत बजाउन जाँदैछु। मैले सायद यो गीत चाहिँ पहिलोचोटि सुनेको थिएँ हिजो अस्तितिर, अनि एकदमै मलाई गीतको लय सङ्गीतभन्दा पनि यसको शब्दहरू, यसको शब्द रचना चाहिँ एकदमै राम्रो लाग्यो। जे होस् एउटा साथी सङ्गतिको परिणाम कस्तो हुन्छ भन्ने खालको एउटा यो गीतमा शब्दले भनेका छन्। म यो गीत बजाउन जाँदैछु, हल्का हिपहप शैलीमा छ यो गीत। यसलाई गाएका छन् यामा बुद्ध र गीतको टाइटल छ साथी, र अहिलेलाई सुनौँ यो गीत।
कालदेखिको मिल्ने साथी, हाम्रो मित्रता अरू सम्बन्ध भन्दा माथि, हामी सहर घुम्न जान्थ्यौँ राति राति भागी भागी घरमा, आमा बुवालाई ढाँटी मर्न र मार्न तयार एकअर्काको लागि, सधैँ सँगै बस्थ्यौँ स्कुल पढ्दा हामी, दुबई नजाने यदि एउटा बिरामी, जे पनि बान्ने हाम्रो राम्रो थियो पानी, उसले एक दिन चुरो चल्काई सोधे ओए खाने, मैले पनि ताने सङ्कोच छैन माने, दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी, बिस्तारै कुलतमा फसियो जानी न जानी, गाजा अनि गोटी सामान र पानी, यो पछि त्यो त्यो पछि त्यो दामी, छ्याप नभई दिन पनि राम्रै नलाग्ने, त्यसपछि फेरि कहिले उस्तै रहेनौ हामी, तेरो सम्झना यो मनमा छ, साथ छोड्ने छैन भन्थ्यौ कहिले, तर साथी निकै एक्लो छु अहिले, तेरो सम्झना यो मनमा छ, साथ छोड्ने छैन भन्थ्यौ कहिले, तर साथी निकै एक्लो छु अहिले, यसरी नै लागु पदार्थमा डुब्दै गयौ, गलत निर्णय खराब परिणामको शिकार भयौ, कतिलाई कुट्यौ लुट्यौ कतिलाई ठग्यौ, घरमा आफ्नै आमा बुवासँग जर्थ्यौँ, आफैमा लड्यौ तर खान छोडेनौ, बिस्तारै हामी एक अर्कासँगै बोलेनौ, सोध्ने गर्थे साथीभाइले हाम्रो बारेमा, ऊ बिना मलाई एक रति राम्रो लागेन, अब सबै त्याग्ने मैले बाछा गरे, बाहिर ननिस्की कोठाभित्र सुतेर बसे, बिस्तारै म पढाइतिर अघि बढे, सुन्ने गर्थे ऊ अझै त्यस्तै छ भन्ने, एक दिन सानो कुसको भाइ मसँग रुन लाग्यो, मेरो मनमा भिन्न प्रश्नहरू उठ्न थाल्यो, ऊ अघिल्लो रात अस्पतालमा बित्यो रे, म माथि आकाश खस्यो म बेहोसिए,
तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले नसँगै आज तर म तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले
विभिन्न प्रश्नहरू खोज्दर खोज्छु म इफ यु नेभर स्टार्टेड आउट विथ सिगरेट सोध्छु म सायद हाम्रो दोस्ती पनि एउटा मिसाल हुन्थ्यो तेरो मेरो साथ हाम्रो मनोबल विशाल हुन्थ्यो हार पनि जित जित परिहार हुन्थ्यो घर व्यवहार हुन्थ्यो सम्पन्न सुखी परिवार हुन्थ्यो दुःख सुखमा सँगै रोइन्थ्यो हाँसिन्थ्यो तर म दाजुभाइ जसरी बाँचिन्थ्यो लानु छ जिन्दगी दुई दिनको नासो त छाडे गइस् तर एक दिन म पनि आउँछु शान्त सुन्दर संसारमा त्यो बादल पारीको जित्नु भन्दा ठुलो कुरो हिम्मत नहार्नु हो त्यसैले लड्दैछु सङ्घर्ष गर्दैछु त कस्तो छ साथी म सन्चै छु तेरो याद आयो अनि सम्झेर बस्दैछु हामी फेरि भेट्छौँ भनी दिन गन्दैछु
तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले नसँगै आज तर म तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले
के तपाईँको परिवार तथा साथीहरू अस्ट्रेलियामा अध्ययन तथा बसोबासको लागि उचित परामर्शको खोजीमा हुनुहुन्छ आउनुहोस् हामी तपाईँलाई उचित सल्लाह र सहयोग गर्नेछौँ कलेज छनौट तथा भर्नाको लागि स्वास्थ्य बिमा तथा अस्थायी बसोबासको लागि प्रवेशाज्ञा तथा स्थायी बसोबासको लागि आजै सम्पर्क गर्नुहोस् बुमेरांग इन्टरनेसनल एडुकेसनल सर्भिसेस आशिष वाग्लिङ फोन नम्बर 0434532062 5422nd Greenfield Street, Adelaide, SA 5000. Email australia@boomerangedu.com.
हजुर श्रोताहरू यो छोटो व्यापारिक सन्देशपछि पुनः तपाईँहरूलाई कार्यक्रममा स्वागत छ र कार्यक्रममा हामी छौँ अहिले म सञ्जय
र म इन्द्र
अनि यो विज्ञापनभन्दा अगाडि हामीले एउटा गीत सुनाएका थियौँ साथी भन्ने यामा बुद्धको स्वरमा कस्तो लाग्यो श्रोताहरू पक्कै पनि मन पराउनु भयो होला यसपछि म फेरि एउटा जानकारी जस्तो छ रमाइलो प्रसङ्ग छ इन्द्रजीले भन्दै हुनुहुन्छ रमाइलो प्रसङ्ग भनेर म पढ्न गइरहेको छु यो रमाइलो प्रसङ्ग पति पत्नीको झगडा परालको आगो हो भनिन्छ यो त नेपाली उखान नै भयो है कस बेला सल्किन्छ कस बेला निप्छ त्यो पत्तै हुँदैन घरभित्र झैझगडा भए छिमेकीले थाहा पाउलान् कि थाहा पाएर खिसीटुपी गर्लान् कि भन्ने डर प्राय जोडीमा हुन्छ तर अब त्यस्तो त्रासमा नरहे हुने भयो पति पत्नी बिचको झगडा तर कहिलेकाहीँ मात्र है बडो लाभदायक हुन्छ रे अझ भनौँ आवश्यक पनि यदि तपाईँ वैवाहिक जीवन सुखमय बनाउन चाहनुहुन्छ भने झगडा गर्न जरुरी रहेछ श्रोताहरू गाली नगर्नु होला हामी यो सामान्य जानकारी गराउँदैछौँ हामीले तपाईँहरूको पति पत्नी बिचको झगडा गराउन खोजेको होइन भारतमा यसबारे गरिएको सर्वेक्षणले यस्तै नतिजा देखाएको छ त्यहाँका 44% दम्पतिको मान्यता अनुसार सातामा एकभन्दा बढी पटकको भनाभनले वैवाहिक जीवनलाई दीर्घकालीन र खुसियालीपूर्ण बनाउँछ त्यो सर्वेक्षणमा दम्पतिहरूले स्वीकार गरे सातामा एक पटक भन्दा बढीको झैझगडाले पति पत्नी बीच संवादको बाटो खुलाउँछ पति पत्नीलाई एकअर्काको नजिक आउने मौका प्राप्त हुन्छ अनि शङ्का हट्छ बन्धन बलियो हुन्छ एकअर्काको न्युले भित्रभित्रै कुडिनुको सट्टा आपसमा बहस गर्नाले मनबुट्टा हटाउन सहयोग मिल्छ त्यो सर्वेक्षण अनुसार दिल्ली र मुम्बईमा क्रमशः 32 र 33% दम्पति महिनामा एक पटक आपसमा झगडा गर्छन् 20-20 आयु वर्गका 10% दम्पति महिनामा एक पटक वादविवादमा पर्छन् 41-45 आयु वर्गका दम्पति बीच झगडाद्वारा 2% झगडा दर 2% मात्र छ सर्वेक्षण अनुसार पुरुषको दाँजोमा महिलामा बहस गर्ने प्रवृत्ति बढी हुन्छ 8% पुरुषको दाँजोमा 12% महिलाले स्वीकार गरे उनीहरू दिनहुँ वादविवादमा उल्झिन्छन् आपसी वादविवाद कुनै समस्या होइन तर जीवनसाथीको विवाह विवाहेत्तर सम्बन्ध असहनीय हो भन्ने कुरामा सबै दम्पत्ति सहमत देखिए। त्यस्तो सम्बन्ध नराखी यदाकदा भनाभन गरौँ र दाम्पत्य जीवनको स्वस्थ राम्रो बनाऊ। श्रोताहरू, यो निकै नै रमाइलो, मलाई चाहिँ पढ्दा पढ्दै हाँसो लागिरहेको थियो। झगडा गरेर दाम्पत्य जीवन सुखीमय बनाऊ भन्ने एउटा यो सानो जानकारी बनाएर हामीले
श्रोतालाई राम्रो लाग्यो मलाई त्यो नि
हजुर
नभन्दा भित्रभित्र कुणिनु भन्दा चाहिँ हजुर
बहस गर्नै भेष हो, त्यो चाहिँ गोलमेज सम्मेलन गर्नै भेष हो। तर अब
नगर्नु होला श्रोताहरू,
वैवाहिक सम्बन्धमा जोमा वैवाहिक सम्बन्धमा परिसक्नु भएको छ उहाँहरू, झगडा गर्ने भन्दा पनि सामान्य आफूलाई चित्त नबुझेको कुरामा फेट भन्ने
फेरि
बुढाबुढीको हातमा, बुढीको हातमा डाडु रहेछ भने टाउकोमा टुटिलको उठ्ने गरी हान्न भएन, होइन, मुख चलाउनु पाइयो, हात चलाउनु पाइएन, ए साँच्ची इन्द्रजी तपाईँ भर्खरै बिहा गर्नुभएको, तपाईँको चाहिँ कतिको ठाकठुक पर्छ नि।
ल अब त्यो त भन्ने कुरै भने गप्पे राख्ने ल भाइ
ए अरूलाई चाहिँ के अरे दम झगडा गर्न सिकाउने होइन आफ्नो चाहिँ नभन्ने ल ठिकै छ ठिकै छ। अरू के छ इन्द्रजी हामीसँग जानकारी?
एउटा जानकारी छ तर म एकछिन पछि भन्छु,
हुन्छ हजुर। अहिलेलाई फेरि म एउटा गीत बजाउन जाँदैछु नेपाली चलचित्र सपनाबाट,
यो सपना भैया खामा क्या
होइन हजुर, यो सपना भन्ने बित्तिकै पुरानो गीत सम्झिनु भएछ तपाईँले, तर यो नयाँ चलचित्र सपना हो, सपना पुरानो पनि छ क्यारे सायद जहाँसम्म मलाई लाग्छ, तर यो चाहिँ नयाँ सपना हो, नयाँ सपनाको गीत सुनाउन म गइरहेको छु श्रोताहरू लाई र अहिलेलाई यो गीत।
म तिम्रै यादमा हराउँछु सपना, म तिमीलाई मन पराउँछु सपना, सपना
म तिम्रै ओठमा मुस्काउँछु सपना, साह्रै यो भावनात्मक मधुर गीत सञ्जयजीले सुनाउनु भयो। श्रोताहरू, तपाईँ अहिले 101.5 मेगाहर्जको यो तरङ्गमा, रेडियो एडिलेडको यो तरङ्गमा भोइस अफ साङ्गेटलाई सुन्दै हुनुहुन्छ। तपाईँ हामीलाई अनलाइन मार्फत radio.edilade.edu.au मार्फत संसारभर सुन्न सक्नुहुन्छ भने तपाईँको फुर्सदको समयमा हामीलाई ipsjournal.com पनि सुन्न सक्नुहुन्छ। मसँग अब एउटा रमाइलो जानकारी छ, रमाइलो नभनौँ, यो रमाइलो पनि भन्न मिल्छ र अलिकति बहसको विषय पनि भएको छ अहिले, खास गरी अमेरिकातिर जहाँ चाहिँ स्वतन्त्रताको सेनानी भन्ने पगरीको थिएर बसेछ अमेरिका. त्यहाँनिर यो स्वतन्त्रता सम्बन्धी एउटा विशेष बहस चलिरहेछ, त्यस सम्बन्धी म जानकारी दिन्छु. तपाईँले अलिकति हिन्ट तपाईँ हाल्नुभयो होला, म अझै हिन्ट एउटा शब्द दिन्छु. यो हो विकिपिडिया. इन्टरनेट पाइरेसी विरुद्धको विधेयकको विरोधमा लोकप्रिय विकिपिडियासहित केही वेबसाइट बन्द भएका थिए गत हप्ता. अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा स्टप अनलाइन पाइरेसी एक्ट सोपा र माथिल्लो सदन सिनेटमा दर्ता भएको प्रोटेक्ट इन्टेलेक्चुअल प्रपर्टी एक्ट पिपाको विरोधमा विकिपिडियासहित केही वेबसाइट विरोध स्वरूप 24 घन्टाका लागि बन्द भएका थिए. विकिपिडिया अमेरिकामा सर्वाधिक हेरेको वेबसाइटमा 10 नम्बरमा पर्छ. सेतो खैरो रङको अङ्ग्रेजी भाषाको विकिपिडियाले आफ्नो गृहपृष्ठमा कालो पोतेर विरोध सूचना राखेको थियो. सूचनामा दशक लगाएर निर्माण गरिएको विश्वकोशमा अमेरिकी काङ्ग्रेसले गरेको साङ्घातिक हमला विरुद्ध ब्ल्याकिङ आउट गरिएको लेखिएको थियो. यी विधेयक सोपा र पिपा खतरनाक छन्, यिनले वास्तविक पाइरेसीका समस्या समाधान गर्दैनन्. विकिपिडियाका सह संस्थापक जिम्मी वेल्सले भनेका छन्, इन्टरनेट नीति हलिउडले बनाउन मिल्दैन. विकिपिडिया गैर नाफामुखी मिडिया विकिमिडिया फाउन्डेसनले सञ्चालन गर्दै आएको छ. विकिपिडियाको कार्यक्रममा नेपाली लगायत गैर अङ्ग्रेजी भाषा संस्करण भने सामेल थिएनन्. नेपाली प्रयोगकर्ताले सबैभन्दा बढी प्रयोग गर्ने वेबसाइटको सूचीमा सूचनामूलक विकिपिडिया पर्छ. हाउस अफ रिप्रेजेन्टेटिभमा सांसद लमार स्मिथले दर्ता गरेको सोपा र माथिल्लो सदन सिनेटमा सिनेटर प्याट्रिक लेहीले दर्ता गरेको पिपाको अमेरिकामा ठुला साना सबै खाले इन्टरनेट कम्पनीहरू र विश्व मानवाधिकार र स्वतन्त्रता संस्था तथा व्यक्तिहरूले विरोध गरेका छन्। हालै विश्वका विभिन्न भागमा स्वतन्त्रता र लोकतान्त्रिक अधिकारका लागि भएका आन्दोलनमा अमेरिकी वेबसाइटहरू ट्विटर र फेसबुकको व्यापक प्रयोग भएको थियो. त्यस्तै अमेरिकामै भएको अकुपाई आन्दोलनमा पनि इन्टरनेटको व्यापक प्रयोग भएको थियो. तर विश्वभरिबाट दैनिक 2.5 करोड मानिसहरूले हेर्ने विकिपिडिया जस्ता प्रभावशाली साइटहरूले आफूलाई पुरै बन्द गरेर विरोध प्रदर्शन गरेको यो पहिलो पटक हो. अघिल्लो शनिबार राष्ट्रपति बराक ओबामा नेतृत्वको व्हाइट हाउसले अभिव्यक्ति स्वतन्त्रता घटाउने, साइबर सुरक्षा खतरा बढाउने र बहुआयामिक तथा नवीनतापूर्ण विश्व इन्टरनेटलाई कम आँक्ने प्रयासलाई समर्थन नगर्ने भन्दै सोपाका केही पक्षले अपराध नियन्त्रण गर्नु साटो जटिल तुल्याउने र स्वतन्त्रतालाई क्षति पुर्याउने बताएपछि त्यसका विरोधीहरूको मनोबल हत्ते बढेको थियो. व्हाइट हाउसबाट त्यस्तो वक्तव्य आए लगत्तै हाउसमा बहुमत भएको दल रिपब्लिकन पार्टीका नेताले सहमति नभएसम्मका लागि सोपामाथि हाउसमा हुने मतदान स्थगित गरेको बताएको छ. तर अमेरिकाको शक्तिशाली सिनेमा र सङ्गीत उद्योगले ती दुवै विधेयकको समर्थन गरेका छन्। ती दुवै उद्योगले आफूहरू अनलाइन पाइरेसीको पनि उत्तिकै पीडित भएको बताउँदै आफूले धेरै खर्च र दुःख गरेर बनाएका फिल्म जथाभावी नक्कल गरेर हेर्ने र अरूलाई पनि हेर्न सजिलो पुर्याउनेहरूलाई कडा कारवाही गर्ने कानुन बन्नुपर्ने उनीहरूको भनाइ छ. श्रोताहरू, यो त भयो पाइरेसी सम्बन्धी निकै कडा कानुन अमेरिकामा रहेको. सायद नेपाल, भुटान, इन्डियातिर जसरी फिल्म, गीत सङ्गीत र अन्य सूचना अथवा पुस्तकहरू सार्वजनिक रूपमा अनलाइन मार्फत भेटिन्छन्, अनलाइन मार्फत सेयर गरिन्छन्, त्यस्ता चोरीलाई रोक्नको लागि पनि सायद यस्ता कानुनहरू आवश्यक छन् होला. तर जसरी यो कानुनले पिपा र सोपा जुन प्रस्तावित कानुनहरू छ यिनले चाहिँ अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेटलाई प्रभाव पार्ने र विकिपिडिया, गुगल, फेसबुक, ट्विटर जस्ता सोसियल नेटवर्कलाई नै बन्द गर्ने पुग्ने स्थिति, खास गरी जुलियन असान्जले सुरु गरेको विकिलिक्स जस्ता साइटहरूलाई चाहिँ टार्गेट गरेर ल्याएको यो कानुनले अरू इन्टरनेट प्रयोगकर्तालाई पनि असर पुग्ने देखिएको छ. श्रोताहरू, अब फेरि यो सूचना जानकारी पछि हामी गीत सङ्गीतको पालोतिर जान्छौँ.
हजुर, गीत सङ्गीत भन्दा पनि म एउटा चाहिँ छोटो जानकारी छ. जानकारी भन्दा पनि यो चाहिँ नेपालमा एकदमै अहिले चर्चित र एकदमै चल्न सफल चलचित्र लुट अहिले अस्ट्रेलियामा आउँदैछ, त्यो बारेमा म श्रोताहरूलाई जानकारी गराउन चाहन्छु.
अरूको पास चोर्न नि खोज्छस्? ठोक्यौ,
ठोक्यौ यसलाई, ठोक्यौ.
हजुर, यो क्लिप सुन्ने बित्तिकै तपाईँहरूले युट्युबमा हेरेको लुटको प्रमोसनल
भिडियोको
याद आयो होला. र यो फिल्म साउथ अस्ट्रेलियामा पनि लाग्दैछ वेनस्डे 8 फेब्रुअरीमा, र सेसन टाइम राखिएको छ 6:30 बजे, र तर फिल्म सुरु हुनेछ 7 बजेदेखि 9:30 सम्म, जसमा चाहिँ 20 मिनटको इन्टरमिसन इन्टरभल राखिएको छ. र फिल्म लाग्ने हल चाहिँ मर्क्युरी सिनेमा 13 मफेट स्ट्रिट एडिलेडमा रहेको छ. र यदि तपाईँलाई टिकट चाहिन्छ भनेदेखि टिकट को लागि तपाईँले भुवनेश्वर शर्मा, अनुभव अधिकारी, दिपेन्द्र गुरुङ, दीपक घिसिङ र आशिष वाग्लेलाई सम्पर्क गर्न सक्नुहुनेछ. र टिकट दर राखिएको छ जम्मा $15. हजुर, अहिले हामीले तपाईँलाई जानकारी गराउँ नेपाली फिल्म लुटको बारेमा, जुन साउथ अस्ट्रेलियामा पनि रिलिज हुँदैछ, लाग्दैछ यो फेब्रुअरी 8 तारिक वेनस्डे 7 बजे.
सायद यो मेलबोर्नमा यस अर्को साता चल्दैछ क्यारे लुट, त्यसमा सकेर साउथ अस्ट्रेलिया
सिडनीमा सकियो, त्यसपछि चाहिँ
मेलबोर्नमा
छ, सायद साउथ अस्ट्रेलियामा पनि
निकै घुम्दैछ क्या.
हजुर,
लुट्दै घुम्दैछ,
लुटले लुटिरहेछ, लुटले पैसा मात्रै होइन कि
दर्शक मन पनि लुटिरहेछ,
मन पनि दर्शकहरूको मन पनि लुटिरहेको मैले रिभ्यूहरू पढेको थिएँ. एकदमै राम्रो चलचित्र बनेको छ भन्ने सुन्नेमा आएको छ.
एउटा यसको हेर्नुपर्ने पक्ष चाहिँ सायद साउथ अस्ट्रेलियामा बसेर अध्ययन गर्ने नै निर्देशक गएर बनाएको
हो. हजुर, साउथ अस्ट्रेलियामा भन्दा नि अस्ट्रेलियामा हो, तर साउथ अस्ट्रेलियामा चाहिँ होइन, सायद सिडनीबाट होला. हजुर, निशल बस्नेतले डिरेक्ट गरेको, डेब्यू डाइरेक्टर निशल बस्नेतले डाइरेक्ट गरेको फिल्म.
यो अस्ट्रेलियाको प्रोडक्ट भन्दा कता कता सुहाउँछ है क्या?
सुहाउँछ. अस्ट्रेलियाको डिरेक्टर प्रोडक्ट के अरे अस्ट्रेलियन प्रोडक्टबाट पढेर गएपछि अब फिल्म पनि अस्ट्रेलियाको प्रोडक्ट भनेर त भन्न मिल्दैन, लगानीकर्ता नेपालबाटै होला नि, होइन?
इन्टेलेक्चुअल प्रोडक्ट चाहिँ अस्ट्रेलियाकै भयो.
हजुर हजुर. र श्रोताहरूलाई चाहिँ अब यो जानकारीपछि फेरि एउटा गीत सुनाउन गइरहेको छु म. कुन गीत सुनाऊ भन्दाखेरि म 1974 गुराँसै फुल्यो बनैमा भन्ने गीत अहिले श्रोताहरूलाई राख्न जाँदैछु.
I'm not afraid to die. गुरासै फुल्यो
हजुर श्रोताहरू, अहिले हामीले तपाईँलाई सुनायौँ 1974 AD को आवाजमा गुराँसै फुल्यो बनैमा। र अहिलेलाई भने म एउटा छोटो विश्राम लिन गइरहेको छु र विश्रामपछि हामी फेरि पुनः उपस्थित हुनेछौँ मिठा मिठा गीत सङ्गीतहरू लिएर। अहिलेलाई भने एउटा छोटो व्यापारिक विश्राम।
एडिलेडमा रहेको एकमात्र प्रोफेसनल नेपाली वित्तीय कम्पनी वाग्ले इन्टरप्राइजेसले अकाउन्टिङ र फाइनान्स सम्बन्धीका कामहरू गर्दै आइरहेको छ। तपाईँ पनि आफ्नो सफल व्यवसायको लागि अनुभवी एकाउन्टेन्टबाट सुझाव सुविधा लिन चाहनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस्। ट्याक्स सर्भिसेसको साथसाथै हामी व्यापार लगानी तथा व्यापार स्थापना सम्बन्धी परामर्श लगायत होम लोन, इन्भेस्टमेन्ट प्रोपर्टी लोन, रिफाइनान्सिङ र कमर्सियल प्रोपर्टी फाइनान्स सम्बन्धित वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेका छौँ। सम्पर्क आशिष वाग्ले, वाग्ले इन्टरप्राइजेस, 5th फ्लोर, 22nd ग्रिनफिल्ड स्ट्रिट, एडिलेड, SA 5000। फोन नम्बर 0434-532-062, इमेल wagle@wagle.com.au।
Interested in the world and what it has to offer, not someone else's version. That's why you listen to Radio Adelaide 101.5 FM. Like all community radio, we depend on your support. Without your subscription, the next sound you hear might be this. To subscribe, ring us now on 8303 5000. It's tax deductible.
हजुर श्रोताहरू, यो सब्सक्राइबर कल भन्दा अगाडि हामीले अन्जु पन्तको गीत सुनाएका थियौँ एकदमै सुमधुर आवाजमा। र श्रोताहरू, अब हामी लगभग कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। घडीको सुईले बिदा माग्ने समय भयो भन्दैछ। र अब आजको लागि हामी यो बसाइको अन्त्यतिर आइसकेका छौँ र अब हामी बिदा माग्ने बेला पनि भइसकेको छ। र अर्को आइतबार फेरि पुनः उपस्थित हुनेछौँ ठिक यसै समयमा, भन्नाले 9:30 बजे हामी उपस्थित हुनेछौँ। 9:30 बजेदेखि 10:30 बजेसम्म सुन्न नभुल्नुहोला भोइस अफ साङ्ग्रेला रेडियो एडलेड 101.5 MHz। र अहिलेलाई भने हामी बिदा चाहन्छौँ। यो साता तपाईँको आगामी साता तपाईँको राम्रो होस्, शुभ होस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। र अहिलेलाई भने शुभरात्री।
Thank you.
नारी सम्हालू